कि आपके साथ कुछ वक़्त गुजारा जा सके। बेसिकली आज जो गुफ्तगू मुझे करनी है उसमें कुछ अपने हवाले से ज़िक्र करूँगा, तो उसका जो मकसद है उसका ऑब्जेक्टिव सिर्फ इतना सा है, मतलब अगर आप इस गुफ्तगू से सिर्फ इतना सा सीख जाएं कि अगर आप कुछ करना चाहते हैं दुनिया में दीन के हवाले से, दुनिया के हवाले से, तो आपको कुछ रहनुमाई मिल जाए, तो यही हमारे इस लेक्चर का ऑब्जेक्टिव है या इसका मकसद है। तो गुफ्तगू से पहले मैं आपको बस मतलब इतना कहना चाहता हूँ कि मैं भी कभी आपकी तरह का ही तालिब इल्म था, बिल्कुल ऐसे जिसे मायूसी है, डिप्रेशन है कि सोसाइटी या माशरा बहुत मुझसे आगे है और मैं कुछ भी नहीं हूँ। ना मैं कुछ बहुत ज़्यादा ज़हीन था, ना मैं अपने आप को आज भी कोई बहुत ज़्यादा ज़हीन समझता हूँ। हाँ, एक चीज़ जो अगर मैं अपने बारे में गौर करूँ और सच्चा होकर गौर करूँ कि अगर मेरे अंदर कोई अच्छी बात है या कुछ बनने के लिए इंसान के अंदर कोई सिफ्त होनी चाहिए, तो वो सिफ्त क्या है? तो वो सिफ्त आपको इर्द गिर्द जितने भी वो लोग जो कि सोसाइटी में कुछ बने वो आपको अगर नज़र आती है तो वो एक सिफ्त है, मेहनत की सिफ्त। मेहनती आदमी जो है वो कुछ ना कुछ बन जाता है। दुनिया में बहुत सारे ज़हीन लोग आप देखेंगे जो ज़ाया हो जाते हैं, लेकिन मेहनती आदमी को कभी आप ज़ाया होते नहीं देखेंगे। तो आप ज़हीन नहीं है कोई बड़ी बात नहीं, आपके पास जो है वो दुनिया के वसाइल नहीं है कोई बड़ी बात नहीं है, लेकिन अगर आप मेहनती नहीं है तो फिर ये बहुत बड़ी खामी है। ये इतनी बड़ी खामी है कि आप दिन में ख्वाब देखें, रात में ख्वाब देखें, आप कुछ नहीं कर सकते। तो आज जो भी मैं गुफ्तगू करूंगा इस गुफ्तगू के हवाले से ये बात जहन में रखें कि अगर आप कुछ बनना चाहते हैं, आप इवन के अलामा अल्बानी बनना चाहते हैं रहमहुल्लाह, तो हम सब के जहनों में कुछ आइडियल्स होते हैं ना, तो अलामा अल्बानी रहमहुल्लाह बनने के लिए एक तो अल्लाह की तकदीर है ना, तो उस तकदीर के बाद सबसे बड़ी चीज़ अगर आपको कुछ चाहिए या मुझे चाहिए तो वो मेहनत है, इसके अलावा कुछ नहीं। मतलब ये मैंने ज़िंदगी से निकाला है, ये मैंने अपनी ज़िंदगी से सीखा है। तो अगर आप मेहनत करने पर आमादा हैं और आप मेहनत कर सकते हैं तो आप कुछ भी बन सकते हैं। मदारिस से हमारे यहाँ जो बच्चे फारिग होते हैं, जिन्हें हम फारिग तहसील कहते हैं, वो तीन हिस्सों में तकसीम हो जाते हैं। एक वो जो मदारिस में ही पढ़ाना शुरू कर देते हैं, मदरसे के साथ अटैच रहते हैं, उसी मदरसे में पढ़ाना शुरू कर दिया या किसी और मदरसे में चले गए, कोई मस्जिद संभाली, कोई अपना इदारा बना लिया। बहरहाल ये तो एक बहुत आला सूरत है कि जो कुछ आपने पढ़ा आप उसी के अंदर खप गए, एडजस्ट हो गए, उसी में अपनी ज़िंदगी गुजार दी। दूसरी सूरत, मतलब ये सब मुशाहिदा बयान कर रहा हूँ ना, ये सब आपने भी देखा होगा। दूसरी किस्म उन तलबा की है जो मदारिस से फारिग होने के बाद अपने आप को ज़ाया कर देते हैं, अपना दीनी इल्म ज़ाया कर देते हैं। मतलब मैंने ऐसे बच्चे भी देखे हैं जो 8 साल दरस निज़ामी के बाद दर्जी का काम कर रहे हैं, मतलब आप सब देखते हो। अब जो उसने 8 साल पढ़ा है वो उसका ज़ाया चला गया। तीसरी सूरत वो है कि जिसमें कुछ लोगों ने ये कोशिश की कि हम अपने दीन और दुनिया को एक साथ लेकर चले। तो आज मैं इस तीसरी सूरत के हवाले से कुछ गुफ्तगू करूँगा। उसकी वजह यह है कि अब हमारे पास इतने मस्जिदें, इतने मिंबर, इतने मेहराब नहीं रहे कि मदरसा से फारिग होने वाले हर तालिब इल्म को आप एक मस्जिद दे सकें। मतलब ये सबको नज़र आता है, रमज़ान में हमारे इर्द गिर्द सब जितने भी हुफाज हैं ना, सब मस्जिदें ढूंढ रहे होते हैं। हुफाज माशाल्लाह से बहुत ज़्यादा हो गए ना, तो मस्जिदें कम पड़ जाती हैं ना, रमज़ान में मस्जिद नहीं मिलती, کو بہت اچھا قاری ہو تو اس کو مسجد مل جاتی ہے. تو گویا یہ ہم کہہ سکتے ہیں کہ جتنے اس وقت طالب علم موجود ہیں یا جو مدارس سے گریجویٹ ہو رہے ہیں مدارس سے فارغ ہو رہے ہیں, اب خود مدرسے کے نظام میں ان کے لیے کھپنے کے مواقع جو ہے وہ ان سب کے کھپنے کے مواقع کم ہوتے چلے جا رہے ہیں. اب ایسے میں ہوتا کیا ہے کہ بچے کیا کرتے ہیں, پھر ادھر چلے جاتے ہیں دنیا کی طرف, دکان کھول لی, مطلب 8 سالہ درس نظامی کے بعد کریانے کی دکان کھول لی. اب آپ بالکل اس طرف مت جائیں کہ جہاں آپ بالکل ضائع ہو کے رہ جائیں. اگر مدرسے کے نظام میں آپ نہیں کھپ سکے, دین کے لیے آپ اپنی زندگی نہیں وقف کر سکے, تو پھر کم از کم صورت یہ ہے کہ کوئی ایسی صورت اختیار کر لیں کہ جس میں آپ دین کے ساتھ بھی اٹیچ رہیں اور اپنی دنیا بھی کماتے رہیں. مطلب دنیا تو ایک ضرورت ہے نا, معاش کے بغیر تو کچھ نہیں ہو سکتا. بڑے بڑے آئمہ جو ہے وہ آپ دیکھ لیں کہ ان کی معاش, امام مالک رحمہ اللہ علیہ کے حوالے سے مطلب ہمیں ملتا ہے کہ جو ہدایہ آتے تھے ان ہدایہ سے, جو تحفے یا گفٹس وغیرہ آتے تھے ان گفٹس سے ان کا معاملہ چل. امام احمد بن حنبل رحمہ اللہ ہے, مطلب مزدوری کیا کرتے تھے. امام شافعی رحم اللہ علیہ تجارت کیا کرتے تھے. تو معاش تو ایک ایسی ضرورت ہے جو میرے ساتھ آپ کے ساتھ ہر کسی کے ساتھ لگی ہوئی. اس کے بعد مطلب اس کو میں یہ نہیں کہہ سکتا کہ بس میں توکل کر کے بیٹھ جاؤں تو میرے سارے مسئلے حل ہو جائیں گے, ایسا نہیں. تو کوئی ایسی صورت اختیار کی جائے کہ جس میں میں اپنے دین کے ساتھ بھی اٹیچ رہوں, یہ 8 سالہ جو میں نے پڑھا ہے یہ ضائع بھی نہ ہونے پائے اور میری معاشی ضرورتیں بھی اچھے طریقے سے پوری ہوتی رہیں. تو بس اس حوالے سے میں کچھ گفتگو کروں گا اور آپ اس حوالے سے ابھی سے سوچیں, مطلب پلاننگ کریں. ہمارے ایک استاذ کہا کرتے تھے, اور کچھ اساتذہ کے جملے ایسے ہوتے ہیں جو زندگی بھر نہیں بھولتے, مطلب وہ ایک جملہ ہوتا ہے جو آپ کی پوری زندگی تبدیل کر کے رکھ دیتا ہے. تو میری زندگی پہ جن جملوں کا بہت زیادہ اثر ہوا ان میں سے میرے ایک استاد کا ایک جملہ یہ بھی تھا کہ بھائی خواب دیکھا کرو, اور خواب سوتے میں نہیں دیکھنا, جاگتے ہوئے دیکھنا. تو یہ بہت بڑا جملہ تھا, مطلب جاگتے ہوئے خواب دیکھنے سے مراد یہ ہے کہ خواب دیکھا کرو کہ تم نے یہ کر دینا ہے, تم نے یہ بن جانا ہے. تو پھر جو تم جاگتے میں خواب دیکھتے ہو تو اب اس کے لیے محنت کرو, اس کے لیے کوشش کرو, اس کے لیے ایفرٹ کرو. تو بس اس کے بعد سے میں نے خواب دیکھنا شروع کیے تو الحمدللہ جو بھی خواب دیکھا پھر اللہ نے اس کو پورا کر دیا. تو بس اب آپ بھی خواب دیکھا کریں, مطلب کچھ بننے کے لیے ضروری ہے خواب دیکھنا ہے. جب تک آپ خواب نہیں دیکھیں گے جاگتے میں, ایک چیز مطلب اندر سے آپ کے اندر سے نہیں ابھرے گی کہ میں نے یہ بننا ہے, تو اس وقت تک آپ کچھ نہیں بن پائیں گے نا. آج ہم 3 چیزوں کے اوپر گفتگو کریں گے. ایک یہ ہے کہ تعلیم کے میدان میں ہمارے پاس کیا مواقع ہیں, یعنی آپ کے پاس. ریسرچ تحقیق کے میدان میں آپ کے پاس کیا مواقع ہیں, اور تیسرا دعوت اور تبلیغ کے میدان میں آپ کے پاس کیا مواقع ہیں, کہ آپ اپنے اس مدرسے کی تعلیم کے ساتھ بھی جڑے رہیں, اپنی روایت کے ساتھ بھی جڑے رہیں, اور آپ اپنی معاش بھی اچھے طریقے سے جو ہے وہ زندگی گزار سکیں. تو تعلیم کے میدان میں ایک بات تو یہ ذہن میں رکھیں کہ ہم لوگ جو درس نظامی کرتے ہیں اللہ کے ہاں اس کی بہت قدر و قیمت ہے, اس میں کوئی شک نہیں ہے. خود ہماری اپنی دینی زندگی کے اوپر اس کا بہت اثر, بہت فرق پڑتا ہے, اس میں بھی کوئی شک نہیں, آخرت میں بہت درجات ہیں. لیکن یہ ذہن میں رکھیں کہ دنیا میں یہ جو ہماری یہ جو سرٹیفکیٹ ہے, ہماری یہ جو ڈگری ہے, اس کی اہمیت اس طرح سے نہیں ہے جیسے دنیاوی ڈگریوں کی اہمیت ہے, بلکہ ہمارے معاشرے کا بہت بڑا طبقہ ایسا ہے جس کو پتہ ہی نہیں کہ وفاق المدارس کی ڈگری کیا ہوتی ہے, درس نظامی کسے کہتے ہیں, شہادت العالمیہ کس بلا کا نام ہے. دنیا دار طبقے کی بات کر رہا ہوں. ہمارے ایک استاد نے بیان کیا کہ ان کے ایک شاگرد تھے تجوید اور قرآن میں, تو انہوں نے لاہور میں مین سیکرٹریٹ میں اس بچے نے جو مدرسے سے انہوں نے درس نظامی بھی کیا تھا اور کلیہ قرآن بھی کیا تھا, اس بچے نے کسی گورنمنٹ پوسٹ کے لیے اپلائی کیا, مطلب کسی سرکاری مسجد میں امامت کے لیے اپلائی کیا. जो इंटरव्यू लेने वाले लोग थे, इंटरव्यू पैनल होता है ना, कुछ लोग इंटरव्यू लेते हैं जॉब पे रखने से पहले, मुलाजमत देने से पहले, तो एक साहब ने उनसे पूछा, वो बच्चे से पूछा जो फाजिल दरसे निजामी था, कि आपने कुछ पढ़ा हुआ है? उसने कहा जी हाँ मैंने पढ़ा है। तो उन्होंने कहा क्या पढ़ा है? तो वो बच्चा कहने लगा मैंने दरसे निजामी किया है। तो अब वो इंटरव्यू लेने वाला कहने लगा कि मैं ये कह रहा हूँ कि आपने कुछ पढ़ा हुआ है? बच्चे ने कहा जी हाँ मैंने पढ़ा हुआ है। उसने कहा क्या पढ़ा हुआ? उसने कहा मैंने दरसे निजामी किया हुआ। वो तीसरी मरतबा फिर बोल पड़ा, कहने लगा मैं आपसे पूछ रहा हूँ आपने कुछ पढ़ा हुआ है? तो आप समझ रहे हैं ना बात, मतलब ये है कि उस बेचारे को ये नहीं मालूम कि दरसे निजामी किसे कहते हैं, ठीक है, मतलब उसने पहली मरतबा जिंदगी में दरसे निजामी का लफ्ज़ सुना। तो ये मतलब इस वक्त की सिचुएशन है, मैं ये बता रहा हूँ, इसमें गलती होनी दुनियादार लोगों की गलती है, मैं ये नहीं कह रहा कि उनके इल्म में नहीं है, उनके नॉलेज में नहीं है कि दीन की मतलब इतनी बुनियादी और बेसिक तालीम को वो कोई अहमियत नहीं दे रहे या उससे वो वाकिफ नहीं, लेकिन ये सिचुएशन हमारी सोसाइटी में है। इसमें करने का एक काम ये है, मतलब जो हम लोग कर सकते हैं और मैं आम तौर पे तलबा को सजेस्ट करता हूँ, ये ना बताया करें अपनी तर्ज में कि दरसे निजामी किया हुआ है, मतलब आप उनको ये ना कहा करें कि आपने उसूल फिक पढ़ी हुई है, उसूल फिक उसको समझ नहीं आएगी, आप उसको कहें कि मैंने इस्लामिक लॉ पढ़ा हुआ है, ये बात आप उसको समझ में, अच्छा आपने इस्लामिक लॉ पढ़ा हुआ है, मतलब वो अंग्रेज़ी जानता है ना, तो वो अब उसको समझ में आएगा कि आपने कुछ पढ़ा हुआ है, ठीक है। आप उसको ये मत बताएं कि आपने सरफ नाह पढ़ी हुई है, आप उसको कहें कि भाई मैंने अरबिक ग्रामर पढ़ी हुई है, अरबिक लैंग्वेज पढ़ी, अच्छा आपको एक जबान आती है, अरबी जबान आती है माशाल्लाह, ठीक। तो अब वो उसको नहीं पता सरफ नाह किस बला का नाम, ठीक। तो ये है एक तो ये है कि जो हमारी मुआसिर लैंग्वेज है, हमारी जो मुआसिर जुबान है, जिसको दुनियादार तबके की एक खास जुबान है, हम दीनदारों की एक ख़ास ज़ुबान है, दुनियादार तबका हमारी ज़ुबान नहीं समझता। अगर हमने उनको बताना है कि हम कुछ पढ़े लिखे हैं, तो हमें अपनी टर्म्स को, अपनी इस्तिलाहात को उनकी ज़ुबान में ट्रांसलेट करना होगा। जब ये बात समझने की है ना, हमारी इस्तिलाहात को उसूल हदीस उनको समझ नहीं आएगी। आप उनको कहें कि मैंने हदीस की जो साइंसेज हैं उनका नॉलेज मेरे पास है, मतलब इस तरह से बात करें, तो ये बहुत ज़रूरी है। मतलब दूसरी बात इस हवाले से कि अब हमारे यहाँ आके, मतलब ये वफाक की कोशिशों की वजह से और इसमें हमारे शुयूख की माशाअल्लाह से बहुत एफर्ट शामिल हैं, मेहनतें शामिल हैं, कि HEC ने आके रिकगनाइज कर लिया है, तस्लीम कर लिया है। HEC हमारे पाकिस्तान का जो मतलब बहुत बड़ा इदारा है जो पूरी यूनिवर्सिटीज़ को चलाता है, हायर एजुकेशन कमीशन कहते हैं, मतलब आला तालीम को कंट्रोल करने का जो इदारा है। तो अब HEC ने आके हमारी विफाक की जो सर्टिफिकेट्स थे, जो असनाद थे, उनका जो मुआदला है, जो इक्वलेंस जिसे कहते हैं, अब उसको तस्लीम कर लिया, मतलब तो आलिया की सनद को भी तस्लीम कर, लेकिन उसमें कुछ टेक्निकल इश्यूज हैं, ये जहन में रखनी चाहिए। मतलब ये हमारी अभी अचीवमेंट्स हैं, बहुत बड़ी अचीवमेंट्स हैं, लेकिन ये है कि अभी सोसाइटी में क्या इश्यूज हैं, क्योंकि मुझे यूनिवर्सिटी में पढ़ाते हुए कुछ अर्सा हो गया और मतलब दुनियादार तबके में उठना बैठना होता है उस तबके में भी, तो उन लोगों की क्या जहनीयत या क्या सोच है। देखिए जब भी आप यूनिवर्सिटी में अप्लाई करने जाते हैं, तो अगर आपके पास इक्वलेंस भी होगा, आपने अगर आलमिया का इक्वलेंस ले लिया HEC से, तो HEC बिल्कुल ठीक कह रही है, ये आपके मास्टर जो आपके अरबिक के और इस्लामिक स्टडीज़ के बराबर है। लेकिन यह है कि जब आप अप्लाई करने के लिए जाते हैं, तो आपके साथ इम्तियाजी सलूक किया जाता है यूनिवर्सिटियों में, जो होना नहीं चाहिए। वहाँ वो लोग प्रेफर करते हैं MA इस्लामियात को, हालांकि MA इस्लामियात का PhD इस्लामियात भी आ जाए, जिसमें यूनिवर्सिटी से PhD की इस्लामियात में, वो आपके मदरसे के बच्चे के सामने नहीं बैठ सकता, बिल्कुल नहीं बैठ सकता। मतलब मैंने मदरसे की तालीम भी हासिल की है, यूनिवर्सिटी में भी पढ़ा है, और मैं ये जानता हूँ और मतलब पूरे वसूक के साथ कह सकता हूँ, और हमें इसके तजुर्बात हुए हैं। मतलब हम मदारिस के जो बच्चे होते थे PhD की क्लास में, हम अपने प्रोफेसरों की गलतियाँ निकाला करते थे, और मतलब सबको पता है, जहां जहां हम पढ़े हैं तो हम मारूफ हैं कि ये उस्तादों की गलतियां निकाला करते थे। उसकी वजह ये है कि मदरसे की तालीम बहुत पुख्ता है, आपकी बुनियादें बहुत मजबूत हैं यूनिवर्सिटी की तालीम से। ठीक है, तो यूनिवर्सिटी का जो सादा MA या MPhil या PhD, उसके पास आपके मुकाबले का नॉलेज नहीं होता, ना अरबी का ना उलूम इस्लामिया का। लेकिन इसके बावजूद मैं ये कह रहा हूँ कि होता यही है, अगर आप सिर्फ इक्विवेलेंस पे एतमाद करके बैठे रहेंगे तो आप पीछे रह जाएंगे सोसाइटी में। उसकी वजह यह है कि कानूनी तौर पे तो वो मजबूर हैं, वो आपको नहीं कहेंगे कि जी आप अप्लाई नहीं कर सकते, आप यहाँ पेपर में नहीं बैठ सकते। लेकिन यह है कि वो ना चाहते हुए भी आपको आगे पीछे को बहाना करके आगे पीछे कर देंगे। इसकी एक मिसाल सादा सी देता हूँ, ये 2004 की बात है, पंजाब यूनिवर्सिटी में PhD के एडमिशन के लिए एक ऐड आया, कोई 150 बच्चों ने अप्लाई किया PhD के लिए, उनमें से एक मैं भी था। 15 सीटें थी पंजाब यूनिवर्सिटी में PhD के लिए। अब 15 में से 16 बच्चों ने इम्तिहान पास कर लिया, तो एक बच्चा उन्होंने निकालना था, यानी 15 सीटें थी, 16 बच्चों ने इम्तिहान पास कर लिया, अब एक बच्चा उन्होंने फारिग करना था। मैं मेरिट में काफी ऊपर था, लेकिन उन 16 बच्चों में से मुझे उन्होंने निकाल दिया कि आपको एडमिशन नहीं देंगे आप, क्योंकि उन 16 बच्चों में से 15 के पास MA इस्लामियात की सनद थी और मैं इक्विवेलेंस की बुनियाद पे अप्लाई कर रहा था। और उन्होंने जो इंटरव्यू लेने वाले थे, उन्होंने बाकायदा मुझे इंटरव्यू में कह दिया कि आपके पास MA इस्लामियात की डिग्री नहीं है, सनद नहीं। ठीक है, बहर वो हुआ सो हुआ। तो मतलब कहने का मकसद ये है कि सिर्फ इक्विवेलेंस पे एतमाद ना करें, आप कानूनी तौर पे मतलब आपकी पोजीशन मजबूत है, लेकिन ये है कि सोसाइटी जो है ना वो इसको एक्सेप्ट नहीं करती। तो फिर मैंने दूसरी जगह पे अप्लाई किया शेख जैद इस्लामिक सेंटर में, तो वहाँ भी कोई 150 बच्चा था, तो उनके पास 5 सीटें थी, तो उन्होंने वो पेपर इतना ज़्यादा टफ रखा कि उसमें से सिर्फ 3 बच्चों ने इम्तिहान पास किया। अब उन्होंने तीनों को रखना ही था, तो उनमें से एक मैं भी था, बाद वो तो वैसे ही हो गया। तो लेकिन कहने का मकसद ये है कि अगर आप कर सकते हैं, एक बात तो ये है ना कि जैसे कुरान ने कहा इल्ला मा कद सलफ, जिसने कर लिया सो कर लिया, वो तो हो गया ना। अब आप जिंदगी गुजार चुके और आपने इक्विवेलेंस की बुनियाद पे कुछ आगे पढ़ाई वढ़ाई कर ली थी, जो हो चुका सो हो चुका। लेकिन यह है कि ये एक रिस्क वाली बात है कि आप इक्विवेलेंस की बुनियाद पे आगे अपनी तालीम जारी रखें, तो कहीं पे भी लोग आपको जो है ना वो इसकी वजह से आगे पीछे कर सकते हैं, आपको कैरियर में इश्यूज आ सकते हैं। तीसरी चीज, हमारे यहाँ अक्सर बच्चों का ख्वाब होता है कि मदीना यूनिवर्सिटी जाएं, बहुत अच्छी बात है, और दीनी एतबार से वहाँ मतलब पुख्तगी हासिल होती है, मतलब हम इस एतबार से बात नहीं कर रहे। लेकिन अगर आप डिग्री की बात करें, आप यूनिवर्सिटी में चले जाएं, आप मदीना यूनिवर्सिटी की ग्रेजुएशन की क्या आप मास्टर की डिग्री लेके आ जाएं, तो हमारी पाकिस्तानी यूनिवर्सिटियों में उस डिग्री की कोई वैल्यू नहीं है। आपके हलके में ज़रूर वैल्यू होगी, ठीक है, मैं सोसाइटी की बात कर रहा हूँ, सोसाइटी में अगर कोई वैल्यू है तो वो पाकिस्तान की डिग्री की है। और इसी तरह से पाकिस्तान की डिग्री आप सऊदी अरब में ले जाएं तो वो कौन सा पूछते हैं, सही सी बात है, वो भी कहते हैं यार ये क्या है। तो हमारे यहाँ पाकिस्तानियों की भी यही सूरत हाल है कि सऊदी अरब की डिग्री इनके यहाँ कोई हैसियत नहीं रखती, यूनिवर्सिटियों का जो एक मिजाज। तो इसलिए ये कोशिश करें कि अगर आप बाहर भी चले जाएं और आप वहाँ से ग्रेजुएशन कर रहे हैं, वहाँ से आप मास्टर कर रहे हैं मदीना से, अगर आपका इरादा है कि आपने पाकिस्तान में आके काम करना है, तो साथ में प्राइवेट यहाँ से ज़रूर BA और MA करें, क्योंकि आपको यही BA और MA काम आएगा, वो मदीना वाला काम नहीं आएगा, यहाँ काम नहीं देगा। अगरचे यहाँ आप HEC से उसका भी इक्विवेलेंस ले लेंगे, लेकिन मैं फिर आप वही बात कर रहा हूँ कि वहाँ जो इंटरव्यू लेने वाले बैठे होते हैं ना, वो आपकी शख्सियत में सबसे पहली चीज़ अगर कोई देखना चाहते हैं तो वो क्या है, वो अंग्रेजी है। ठीक है, और अंग्रेजी जुबान के बाद दूसरी चीज आपका हुलिया हुलिया और आपके व्यूज और आपके नजरियात और ये और वो, मतलब आपको मॉडर्न किस्म के मौलवी होने चाहिए। बार वो खैर एक खास तरीका है कि अगर आप कहीं इंटरव्यू पैनल में पहुंच गए हैं तो आपने वहाँ इंटरव्यू किस तरह से देना है। बाहर वो लोग मुझसे पूछते रहते हैं जिनका कोई पंजाब पब्लिक सर्विस कमीशन में या कहीं पे उन्होंने अप्लाई करना हो, तो फिर मैं उनको सजेशंस देता हूँ कि इस तरह से कर लें तो इंशाल्लाह से सब ठीक रहेगा। तो तीसरी चीज़ ये है कि बहुत अच्छा मौका दीनी मदारिस के लिए कि हमारे जो स्कूल कॉलेजेस और यूनिवर्सिटीज़ हैं इसमें अब अल्लाह ताला जो है वो मतलब जयालख साहब को दुआएं देनी चाहिए कि ग्रेजुएशन तक बीए तक उन्होंने इस्लामियात लाजमी कर दी है। तो उस इस्लामियात लाजमी होने की वजह से पूरे पाकिस्तान में स्कूल लेवल पे, कॉलेज लेवल पे अब और यूनिवर्सिटी लेवल पे, यूनिवर्सिटी भी तो ग्रेजुएशन करवा रही होती है ना, अब लाजमन उनको इस्लामियात के लिए टीचर्स रखने पड़ते हैं। तो ये एक बहुत बड़ा प्लेटफार्म है। एक ये है कि भाई आपने इदारा बनाना है, आपने उसके लिए वसाइल जमा करने हैं, और एक ये है कि इतने बड़े बड़े बने बनाए इदारे हैं, हुकूमती वसाइल से चल रहे हैं, आपको कोई टेंशन नहीं है, आपने वहाँ जाके बस खड़ा होना है और अपना काम करके आ जाना है। तो मतलब दावत की बहुत ज़्यादा मौके होते हैं स्कूल में, कॉलेज में, यूनिवर्सिटीज में। कौंसल यूनिवर्सिटी जो है जहाँ मैं पढ़ा रहा हूँ अब, वहाँ तकरीबन कोई लाहौर कैंपस में 5-6 हज़ार बच्चा है, ठीक है। तो इसी तरह से वहाँ जुमा भी मैं ही पढ़ा रहा हूँ, वो यूनिवर्सिटी की जो मतलब मस्जिद है, जामे मस्जिद है, तो अब वहाँ पे 1-2 हज़ार लोग आ जाते हैं मतलब जुमे। मतलब ये तो एक वैसी एक पहलू बयान कर रहा हूँ ना। तो मतलब आप दूसरे इदारों में जाते हैं, मतलब देखिए आपके मदारिस में सिर्फ आपके लोग आएंगे, ठीक है ना, आपके मदरसे में, आपकी मस्जिद में कौन आएगा, वही जिसका आपके साथ ताल्लुक होगा, ठीक है। तो जो आपके मकतबे फिक्र का है, जो आपके मसलक का है, जब आप सोसाइटी में जाके घुलते मिलते हैं तो फिर आपको नए लोग मिलते हैं कि जिनके साथ आप अपनी बात जो है वो शेयर कर सकते हैं अच्छे अंदाज में, अच्छे तरीके से। तो दावत के बहुत मौके हैं, ठीक है, स्कूल कॉलेजेस और यूनिवर्सिटीज़ में जो अरबी टीचर्स हैं, इस्लामियात के टीचर्स हैं। तो ये आप दीन के साथ भी जुड़े रहते हैं एक दाई और मुबल्लिग, एक परिचर के तौर पे, और आपकी जो माश वगैरह है मतलब उस हवाले से भी इंसान मुतमईन हो जाता है कि सरकारी महकमों में मतलब मुनासिब पे मिल जाती है, मुनासिब जो है वो तनख्वाह मिल जाती है। तो ये एक फील्ड है कि जिसमें हमारे बच्चों को आना चाहिए। और अल्हम्दुलिल्लाह लाहौर में मैंने देखे, और यहाँ भी शेख साहब बयान कर रहे थे अभी एक बच्चे के बारे में कि उनका कल ही वाइवा हुआ है, फील्ड बहुत अच्छा वहाँ मतलब लाहौर में। तो मैं जानता हूँ रहमानिया के कोई 15 के करीब स्टूडेंट्स रहमानिया मदरसा के जो पंजाब यूनिवर्सिटी में सिर्फ पीएचडी कर रहे हैं। तो ये अच्छा ट्रेंड है ना कि अब हमारे मदारिस के बच्चे जो है वो अब आगे जा रहे हैं यूनिवर्सिटीज़ में जाके एमफिल कर रहे हैं, पीएचडी कर रहे हैं। अब यही बच्चे एमफिल पीएचडी करने के बाद कहीं किसी कॉलेज में जाएंगे लेक्चरर के तौर पर या प्रोफेसर के तौर पर जब जाएंगे तो अब वहाँ पर जो है वो मतलब दीन की खिदमत भी करेंगे। अब इसमें एक रिस्क है, एक खदशा है, हमारे मजहबी लोग भी उससे डरते हैं और मेरे ख्याल में ये है, मतलब इसको मान लेना चाहिए कि वो कॉलेज में यूनिवर्सिटी में जाके दुनियादार हो जाएगा। सारे ऐसे नहीं होते, एक बात तो ये, आपके 10% में से मतलब 10 में से कोई एक आध बंदा, दो एक से दो लोग ऐसे निकल आते हैं जो उसी माहौल में रंगे जाते हैं। लेकिन ये है कि आपके 7 से आपके 8 से 9 लोग साबित कदम रहते हैं अपने इसके ऊपर। हाँ, आप ये कह सकते हैं कि उनके अंदर कोई कमजोरी आ जाती है अखलाकी एतबार से, दीनी एतबार से, लेकिन ये है कि वो अपने उसके ऊपर, दीन के ऊपर साबित कदम रहते हैं। एक दो ऐसे निकल आते हैं हर 10 में से जो बिल्कुल यू टर्न ले लेते हैं, ठीक है, उस तरफ के हो जाते हैं। मतलब ये एक अलमिया है, हमें इसके ऊपर सोचना चाहिए। उसकी वजह ये है कि अभी हाल ही में आप लोग जानते होंगे, चले मैं नाम नहीं लेता अब उनका, हमारे अहले हदीस के बहुत अच्छे आलमे दीन यूनिवर्सिटी में पढ़ाने वाले कि जिन्होंने ना सिर्फ अपनी दाढ़ी मूंड ली बल्कि फेसबुक के ऊपर अपनी वो जो तस्वीरें थी वो भी अपलोड की और फिर उसके ऊपर मतलब फ़ख्र का इजहार भी किया और कहा कि कोई आए मेरे साथ डायलॉग करे, दाढ़ी वाड़ी कोई नहीं। تو یہ صرف اہل حدیث کے ساتھ نہیں ہے، یہ بقیہ مدارس کو بھی یہ چیلنج درپیش ہے۔ دیوبند کے ایک بہت اچھے مطلب علمی گھرانے کے ایک صاحب جن کو میں جانتا ہوں، وہ بھی عالم دین ہے، مطلب ایک اچھے مدرسے سے فارغ التحصیل، اب ان کی صورتحال یہ ہے کہ وہ فیس بک پہ بیٹھے ہیں، بہت چھوٹی سی داڑھی سے، چلیں وہ بھی جتنی ہے، لیکن اب یہ تو ایک انتہا ہے نا کہ سگریٹ ہاتھ میں پکڑا ہے، عالم دین ہے یہ، سگریٹ ہاتھ میں پکڑا ہے اور سگریٹ کے کش لے رہا ہے اور فیس بک کے اوپر اپنی یہ تصویر اپلوڈ کر رہا ہے اور کہہ رہا ہے کہ یہ کیا ہے۔ تو یہ چیزیں جب لوگ دیکھتے ہیں تو اس سے لوگ کہتے ہیں کہ یہ اچھا ہے کہ مولوی صاحب مدرسے میں جب تک تھے تو تب تک تو لگتا ہے کہ ڈنڈے کے زور پہ آپ نے ان کو سارا دین پہ عمل کروا رکھا تھا، اور جب جیسی باہر نکلے تو یہ کیا سے کیا بن گیا۔ یہ ایسا کیوں ہوتا ہے؟ مطلب یہ اگر کچھ کیسز بھی اگر ایسے آتے ہیں تو یہ کیوں آتے ہیں؟ لیکن اس کی ایک وجہ جو مجھے سمجھ میں آتی ہے، میں آپ لوگوں سے شیئر کر دیتا ہوں، وہ یہ ہے کہ ایک چیز میں نے دیکھی ہے یونیورسٹیوں میں، کہ جو لوگ کسی تحریک کے ساتھ وابستہ رہے ہیں، لائک جماعت اسلامی اور جو تحریکیں ہمارے ہاں کام کر رہی ہیں، ہمارے ان سے اختلاف ہوں گے وہ ایک علیحدہ بات ہے، لیکن اگر کسی چیز میں کسی کے اندر اگر کوئی اچھی خوبی ہے نا، تو جماعت اسلامی کی عورتوں کو میں نے دیکھا ہے جتنے فخر کے ساتھ وہ یونیورسٹی میں پردہ کرتی ہیں، آپ کے مدارس کی بچیاں بھی نہیں کرتی ہیں، نقاب جسے کہتے ہیں، مطلب وہ دین کے اوپر عمل کرتے ہیں، اور ایسے جیسے جسے کہتے ہیں کہ یار تم لوگ بے وقوف ہو، ایڈیٹ ہو جو نہیں کر رہے ہیں، اگلے کو وہ یوں سمجھ رہے ہیں۔ ہمارے لوگ جو ہے نا، یہ بات ہے کہ اگر عمل بھی کریں گے تو ڈر ڈر کے عمل کریں گے، تو اس کی وجہ کیا؟ اس کی وجہ یہ ہے کہ تحریکوں میں یہ ہے، یعنی جو تحریکیں ہیں ان میں یہ ہے کہ اس چیز کی باقاعدہ تربیت کی جاتی ہے، جیسے کہتے ہیں فکری تربیت، ان کو بتایا جاتا ہے مطلب کہ ہم مطلب ہمارا ایک فکری میدان ہے، اور لوگوں کو مطلب کہ ویسٹ کی مغرب کی ایک فکر ہے، ان کی ایک تہذیب ہے، ہمارا ایک تو ایک لٹریچر ہے نا خاص، اس میں سے وہ گزرتے ہیں، تو اس کے بعد ان کی ایسی فکری تربیت ہو جاتی ہے کہ وہ بڑے مطمئن ہو کے جماعت اسلامی کا بندہ، تنظیم اسلامی کا بندہ یونیورسٹی میں کھڑا ہوگا اور اس کی داڑھی ہوگی اور کبھی اسے شرم محسوس نہیں ہوگی کہ میری داڑھی ہے، ٹھیک ہے، وہ ٹکا کے۔ اب ڈاکٹر اسرار صاحب کا ایک واقعہ بیان کرتا ہوں، پنجاب یونیورسٹی میں انہوں نے جا کے لیکچر دیا، وہاں وی سی صاحب بیٹھے ہیں، ہماری پاکستان کی شاید سب سے بڑی یونیورسٹی پنجاب یونیورسٹی ہے، پوری ان کی فیکلٹی بیٹھتی، ہزاروں کا مجمع ہے۔ تو عام طور پہ یونیورسٹی میں رواج یہ ہے کہ وہ قومی ترانہ ہوتا ہے، تو قومی ترانہ جب ہوتا ہے نا تو لوگ کھڑے ہو جاتے ہیں، تو وہ سارے لوگ کھڑے ہو گئے، قومی ترانہ ہوا نا، سارے لوگ، وی سی بھی کھڑا ہو گیا، سارے لوگ، ڈاکٹر صاحب بیٹھے رہے۔ بعد میں وہ جو صاحب تھے جو تقریر کا، وہ یہاں پہ اسپیکر پہ آ کے جو ان کے جو بھی تھے تو تعارف کروا رہے تھے، تو ڈاکٹر صاحب مہمان خصوصی تھے وہاں پہ، تو انہوں نے کہا کہ ڈاکٹر صاحب اس لیے نہیں کھڑے ہوئے کہ ان کے گھٹنوں میں درد ہے، تو ڈاکٹر صاحب فوراً بول پڑے، او بھائی میرے گھٹنوں میں درد نہیں ہے، میں ابھی آ کے بتاتا ہوں میں کیوں نہیں کھڑا ہوا۔ تو انہوں نے اسپیکر لیا اور کہا کہ یہ کھڑا ہونا میرے نزدیک شرک ہے، جو بھی ان کا موقف تھا، بہر غلط تھا جیسا بھی تھا، لیکن یہ ہے کہ اس طبقے میں جا کے اتنے کانفیڈینس اور اعتماد کے ساتھ، ٹھیک ہے، کہ میں مطلب یہ تم نے مجھے بلایا سو ٹھیک ہے بلایا، اگلی دفعہ نہ بلانا، لیکن یہ ہے کہ جس کو میں غلط سمجھتا ہوں اس کو میں یہاں پہ مطلب یہ بھی نہیں۔ اب ظاہری بات ہے وہ اگلے نے تو ان کو بہانہ بھی دے دیا تھا نا کہ ان کے گھٹنوں میں درد ہے اس لیے نہیں اٹھے، لیکن انہوں نے اس پہ بھی اکتفا نہیں کیا، نہیں بھائی، وہ جیسے حضرت ابراہیم علیہ السلام کا تھا نا کہ انتم و آباؤکم فی ضلال مبین، تو تم اور تمہارے باپ دادا سب کھلی گناہ۔ تو یہ کانفیڈینس میں نے تحریک کے ساتھ جو وابستہ لوگ ہیں انہوں میں بہت دیکھا ہے، اور اس کے لیے میں سجیشن یہ دوں گا، اور بلکہ اپنے مدرسے میں بھی یہی دیتا ہوں، کہ کوئی ایک ہمارے ہاں مدارس میں سبجیکٹ ایسا ہونا چاہیے، کوئی ایک کورس ایسا ہونا چاہیے کہ جس میں بچوں کی فکری تربیت ہو، جسے ہمارے ہاں انگریزی میں انٹلیکچوئل تھاٹ اس کو کہتے ہیں، فکری تربیت۔ مطلب مولانا مودودی نے فکری ایک لٹریچر تیار کیا، لیکن نا تحریکیں ہیں نا، ان کے اثرات ہیں نا، अब तहरीकों ने आपके ऊपर असर डाला है, आपने तहरीकों पे क्या असर डाला है? बात यह है कि आज ये इस्तिलाह राइज हो गई ना आपकी सोसाइटी में, आपको ये मानना पड़ गया कि सलफी अखवानी भी होते हैं, जिहादी भी होते हैं, कुतबी भी होते हैं, और मतलब इल्मी और फला फला। ठीक, तो तहरीक ने सलफियत को तकसीम कर दिया ना कि ये अखवान समझते हैं ना, अखवान मतलब जो तहरीक थी मिस्र की बहुत मारूफ है, तो सलफी जो है वो तहरीक की तरफ गया है, मतलब उसके अंदर जान थी तो उसने आपको खींच लिया ना, आपके अंदर इतनी जान क्यों नहीं थी कि आपने उसको खींच लिया। ठीक है, तो ये बाहर चूंकि ये है कि हमने फिक्र पे इतनी तवज्जो नहीं दी, मतलब फिक्री तरबियत नहीं की, ये मुझे मालूम होता है और ये बहुत ज़रूरी है। मतलब इसके हवाले से मैंने कोशिश की है कि असर हाजिर में जितने फितने हैं उन फितनों के हवाले से, जैसे हमारे यहाँ अकीदत, मतलब जैसे मैंने कहा ना कि बचपन में हमारे एक उस्ताद कहा करते थे कि ख्वाब देखा करो, तो मैंने भी एक ख्वाब देखा था बहुत अरसा पहले कि मैं कोई ऐसी किताब लिख दूँ कि जैसे अकीदा तहाविया है, मतलब मुख्तसर सा मतन हो लेकिन उसमें अशायरा मातुरीदिया जो मोतज़िला जो उस दौर के फ़िरके थे उनका रद्द ना हो बल्कि आज के दौर के फ़िरकों का रद्द हो जो आज सोसाइटी में मौजूद है। ठीक है, तो आज इस नाम से तो लोग सोसाइटी में, आज तो मतलब मुनकरीन हदीस है ना, आज अगर आप अकीदे की कोई किताब लिखेंगे तो आप उसमें सबसे बड़ा फितना जिसका आप रद्द करेंगे तो वो इनकार हदीस का फितना होगा या वो इल्हाद का फितना होगा। इल्हाद मतलब जिसे हम दहरियत कहते हैं कि लोग खुदा को नहीं मान रहे। ठीक, तो आज हमारी सोसाइटी के फितने बिल्कुल डिफरेंट है ना, बिल्कुल मुख्तलिफ है। तो वो फिर इस तरह से मैं लिखता रहा तो मैंने फितनों के खिलाफ बहुत लिखा, मतलब जहाँ जहाँ मुझे कोई फितने नजर आए तो उनके, तो वो एक मतन मैंने तैयार किया कोई 12 से 14 सफ़ों में, तो मतलब तहाविया के अंदाज पे कि उसके हर हर जुमले में किसी फितने का रद्द हो रहा, तो फिर खुद से उसकी कोई शरह वगैरह भी की इस्लामी नजरिया हयात के नाम से, तो अभी मैंने उसको मुकम्मल कर लिया। तो ये सब काम कहने का मकसद ये है कि ये मैं इसलिए नहीं कह रहा कि मैंने ये काम किया, भाई ये सब आप भी कर सकते हैं, आप भी ये सब कर सकते हैं। यकीन माने मैं पहली मरतबा जब मैं खड़ा हुआ था तकरीर करने के लिए तो मुझे बड़ा शौक था आपकी तरह बोलने का, जैसे आप लोगों को भी शौक होगा। तो आधा घंटा मैंने तैयारी की और बड़े नोट्स लिख के कोई 2 घंटे लिखता रहा, तो मुझे कुछ दोस्तों ने कहा था कि आप दरस कुरान दें, तो सूरह असर के ऊपर दरस देना था मैंने, डॉक्टर इसरार साहब की बड़ी केस स्टडी सुनी ये वो, तो सिर्फ 1.5 मिनट बोला था मैं, 1.5 मिनट। आप में से कितने ऐसे हैं जो 2 मिनट बोल सकते हैं? तो बहुत सारे हैं ना जो 2 मिनट बोल सकते हैं आप में से, तो मैंने तो 1.5 मिनट से स्टार्ट लिया है। आप 2 मिनट से स्टार्ट लेंगे तो आप मुझसे बहुत आगे खड़े होंगे, सिर्फ मेहनत की ज़रूरत है। आज अगर मैंने कोई 150 आर्टिकल्स लिखे हैं, 10 किताबें लिखी हैं, यकीन माने पहले दिन जब मैंने लिखा था ना, मुझे शौक हुआ था तो मैंने एक सफ़े पे लिखा, फिर खुद ही पढ़ के हंसना शुरू हो गया, उसको फाड़ा और टोकरी में फेंक दिया। ठीक, तो अगर मैं वहाँ पर मायूस हो जाता कि मैं कुछ नहीं कर सकता तो आज मैं भी कुछ नहीं होता। ठीक है, तो कहने का मकसद ये है कि आप सब कुछ कर सकते हैं। हमारे उस्ताद कहा करते थे कि दुनिया में कुछ मुश्किल नहीं है, सिर्फ आपकी सोच उसको मुश्किल बना देती है, कुछ मुश्किल नहीं, आप सब कुछ बन सकते हैं। आप उस सोच लें कि वो आसान है तो आपके लिए आसान है, आप सोच लें वो मुश्किल है तो वो आपके लिए मुश्किल है। तो भाई आपके अंदर अल्लाह ने बहुत सारी सलाहियतें रखी हैं, आप एक बहुत अच्छे खतीब भी हैं, आप एक बहुत अच्छे राइटर और लिखारी भी हैं, आप एक बहुत अच्छे दाई और मुबल्लिग भी हैं, बस मेहनत करनी है और अपने आप को पालिश करना है। बहुत आसान है ना भाई, जो बहुत अच्छा मुजस्मा बनाने वाला है, ठीक है, पुराने ज़माने में लोग मुजस्मे बनाते थे ना, तो वो क्या करते थे, पत्थर को तराशते थे। अब पत्थर क्या है, पत्थर तो पत्थर है, उसी पत्थर को तराश के उसमें से एक बुत निकाल लिया, एक मुजस्मा निकाल लिया। ठीक, तो यही हम सब रॉ मटेरियल है ना, हम मतलब एक कचरा है हम सब। ठीक है, इसी को आपने इसकी नोक पलक संवारनी है तो आप कुछ बन जाएंगे, थोड़ी सी मेहनत ज़रूर करनी पड़ेगी। अलामा अल्बानी रहमतुल्लाह मेहनत के बगैर नहीं बन सकते हैं। आप अगर ज़ुबैर अली ज़ही साहब बनना चाहते हैं, इरशादुल्लाह कसरी साहब बनना चाहते हैं, मतलब कुछ भी बनना चाहते हैं, जो भी आपके आइडियाज़ हैं, तो आप मेहनत के बगैर नहीं बन सकते। ठीक, तो मेहनत बहुत ज़रूरी है। तो एक तो ये है कि तालीम के मैदान में, मतलब ایم فل اور پی ایچ ڈی کی طرف آ جائیں,
خاص طور پہ علوم اسلامیہ میں, اسلامک اسٹڈیز میں اور عربی میں.
اور یقین مانیں, میں آپ کو صرف اپنا ایک واقعہ سناتا ہوں. ایم اے عربی میں نے کیسے کیا؟ جب میں نے ایم اے عربی کا داخلہ بھیجا تو مجھے کسی دوست نے بتایا کہ یونیورسٹی میں جو ہے نا وہ کسی یونیورسٹی کے اسٹوڈنٹ سے ملو. میں نے پرائیویٹ داخلہ بھیجا تھا, تو اس نے مجھے کہا کہ آپ کسی یونیورسٹی کے اسٹوڈنٹ سے ملو. تو وہ جو یونیورسٹی کے استاد ہوتے ہیں نا, وہ اپنے اسٹوڈنٹس کو سلیکٹیو تیاری کرواتے ہیں تھوڑی تھوڑی سی امتحانوں کے اعتبار سے, تو آپ اس سے صرف نوٹس لے لو. تو میں چلا گیا وہاں پہ ہاسٹل میں, پنجاب یونیورسٹی کے ہاسٹل میں. وہاں ایک لڑکا مجھے ملا, مجھے یاد ہے وہ کہہ رہا تھا میں جمعیت کا لڑکا ہوں. تو میں نے کہا یہ بھی دینی ذہن کا ہے. تو میں نے اسے کہا بھائی مجھے عربی کے نوٹس اپنے دے دو. میں نے ایم اے عربی کا پرائیویٹ داخلہ بھیجا ہے, مجھے کچھ بھی نہیں پتا مطلب ایم اے عربی کا, بس نوٹس دے دو, میں بھی اس سے کوئی تیاری کر لوں گا. تو وہ کہنے لگا کہ میں تمہیں نوٹس نہیں دے سکتا. میں نے کہا کیوں؟ کہنے لگا کہ تم مدارس کے بچوں, تم مدرسے کے فارغ ہو, تو مدارس کے بچوں کی صورتحال یہ ہے کہ اگر ہم ان کو اپنے نوٹس دے دیں تو یہ ہم سے آگے نکل جاتے ہیں. تو میں نے کہا یار اب دیکھو اتنے اتنے ریفرنس سے میں تمہارے پاس آیا ہوں, اب اتنی زیادتی تو نہ کرو. کہنے لگا کہ آدھے نوٹس پھر دے دیتا ہوں. اچھا اس نے مجھے آدھے نوٹس دے دیے, میں نے ایم اے عربی جو ہے وہ کا امتحان دے دیا. تو میرے جو ہے وہ ایم اے عربی میں جو نمبر تھے وہ 1000 میں سے 708 تھے. ایک سال بعد میری اس سے ملاقات ہوئی, تو مجھے یہ تھا کہ یار اس نے بڑے نمبر لیے ہوں گے. تو مجھے کہتا ہے کتنے مارکس آئے ہیں؟ میں نے کہا میرے 708 آئے ہیں. تو میں نے پوچھا تمہارے کتنے ہیں؟ کہنے لگا میرے 600 ہیں. ٹھیک, تو کہنے کا مقصد یہ ہے کہ آپ لوگوں کو جو یہاں مدرسے میں دے دیا گیا ہے, یہ مطلب اس حوالے سے ہمیں مدرسے کا بھی شکر گزار ہونا چاہیے کہ جو کچھ آپ کو دے دیا گیا ہے باہر اس کا کچھ بھی نہیں. ہمارے ایک دوست ہیں تامسر یونیورسٹی میں, ان کو شوق ہوا, انہوں نے مجھے کہا کہ میں نے مدرسے کے بچوں کو جو ہے وہ کمپیوٹر پڑھانا ہے. میں نے کہا ٹھیک ہے. ہم نے مدارس میں رابطہ کیا, جو مدارس کے فارغ و تحصیل بچے, انہوں نے کہا میں ایک سال کا ڈپلوما ہوں, امریکہ سے پڑھ کے آئے تھے, بہت اچھے مطلب بڑے جذبے والے لوگ ہر جگہ موجود ہیں نا. تو ابھی 3-4 ماہ ہو گئے انہوں نے ایک کورس شروع کیا ہوا ہے وہاں. انہوں نے کہا میں نے سیچوریشن رکھنی ہے, اہل حدیث, دیوبندی, بریلوی ساروں کو پڑھانا ہے. تو خیر 15-20 اسٹوڈنٹس کی کلاس ہے ان کی, ایک سال میں وہ ان کو سافٹ ویئر انجینئرنگ سکھائیں فری میں. بلکہ وہ خود کہتے ہیں کہ بعض بچے ایسے ہیں جن کو ہم نے ہاسٹل لے کے دی ہوا, ان کا ہم پے بھی کرتے ہیں. سوسائٹی میں ایسے لوگ بھی موجود ہیں. تو میں نے ان سے پوچھا مدارس کے بچے کیسے ہیں؟ کہتے ہیں یار یہ یونیورسٹی سے بہت بہتر ہے. مطلب ہماری یونیورسٹی کونسل یونیورسٹی جو ہے, جیسے کہ شیخ صاحب نے کہا, یہ تیسرے یا چوتھے نمبر, تیسرے نمبر پورے پاکستان میں, اور سب سے بہترین کمپیوٹر سائنس میں ہماری یونیورسٹی پاکستان میں پہلے نمبر کی یونیورسٹی شمار ہوتی ہے. پاکستان کا بہترین بچہ کمپیوٹر سائنس کے حوالے سے کونسلس میں آتا ہے. لیکن وہ یہ کہہ رہے تھے کہ ہمارے جو مدرسے کے بچے آئے ہیں ان کو جو میں پڑھا رہا ہوں کمپیوٹر سائنس, اگرچہ انہیں کچھ بھی نہیں آتا, بیچاروں کو انگریزی نہیں آتی, میتھس نہیں آتا, کچھ بھی نہیں آتا, لیکن وہ بہت جلدی سیکھ رہے ہیں ان کی نسبت جو ہمارے پاس یونیورسٹی میں آتے ہیں. تو آپ لوگوں میں بہت ٹیلنٹ ہے, آپ لوگوں میں اللہ نے بہت مطلب قرآن حدیث کی برکت ہے نا. قرآن ایک حافظ قرآن, میں بلکہ میرا تو یہ یقین اور ایمان ہے, صرف قرآن حفظ کر لینے سے آپ کا ذہن اور دماغ بہت کھل جاتا ہے. اور جس نے قرآن سمجھ لیا ہو, جس نے حدیث پڑھ لی ہو, اللہ اس کے دماغ کو بہت روشن کر دیتے ہیں. مطلب یہ دنیا دار لوگ آپ کے لیول پہ نہیں ہیں نہ سوچ اور سمجھ کے, بس یہ ہے کہ آپ نے اس دنیا سے صرف جو ہے وہ آگاہی حاصل کرنی ہے. اس کے لیے تھوڑی سی مطلب ان کو زیادہ محنت کرنے کی ضرورت ہے, وہ دنیا کی ڈگری حاصل کرنے کے لیے. وہی جو آپ کو یونیورسٹی کے بچے کی میں نے مثال دی کہ وہ بیچارہ 2 سال یونیورسٹی میں پڑھا ہے ایم اے عربی کے لیے, اور اس کے پاس 100% نوٹس تھے, اور میں ایک دن کلاس میں نہیں بیٹھا ایم اے عربی کی, اور اس نے مجھے 50% نوٹس دیے, اور میرے مارکس اس سے زیادہ تھے. اور یہ آپ کے ساتھ بھی ایسا ہی ہوگا, آپ کے مارکس بھی اس سے زیادہ ہوں گے. میں یہ نہیں کہہ رہا کہ میں کوئی بہت ذہین ہوں, میں بالکل ایوریج ذہین کا ہوں, مطلب اتنا ہی ہوگا جتنا آپ کا ہے. دوسری چیز تحقیق کے حوالے سے خاص طور پہ ہمارے ہاں مطلب کیا کیا مواقع ہیں ایک تو یہ ہے کہ تعلیم کے میدان میں کیا کیا مواقع ہیں، دوسرا یہ ہے کہ تحقیق کے میدان میں کیا کیا مواقع ہمارے پاس ہیں۔ تو ریسرچ اور تحقیق کے میدان میں ایک تو یہ ہے کہ ہمارے ہاں آج کل ایک جسے ہم کہتے ہیں نا ایک آزاد محقق، آزاد محقق سے مراد یہ ہے کہ بس آپ ایک ریسرچر بن گئے محنت کر کر کے۔ علامہ البانی رحمۃ اللہ علیہ کو دیکھ لیں، زبیر علی زئی صاحب کو دیکھ لیں، یا اور آپ کی مطلب سوسائٹی میں ایسی مثالیں عام ہیں کہ جو لوگ اپنی ذاتی محنت سے بنے، ٹھیک ہے، اپنی ذاتی محنت سے، مطلب ہمیں ان سے اختلاف ہو سکتا ہے، مطلب حدیث کی تحقیق میں، مطلب علامہ البانی صاحب سے کسی حدیث کی تحقیق میں اختلاف ہو جائے، زبیر علی زئی صاحب سے ہو جائے، لیکن ایک بات جس پہ ہمیں اتفاق ہوگا کہ وہ محنتی لوگ تھے، اپنی زندگی میں وہ محنت کرنے والے تھے، جان مارنے والے لوگ تھے۔ تو یہ بہت ضروری ہے اگر آپ ایک اچھا ریسرچر بننا چاہتے ہیں، آہستہ آہستہ، ابھی نہیں کہ آپ دو چار دنوں میں بن جائیں گے، ابھی سے آپ محنت کرنا شروع کریں گے، ٹھیک ہے، آپ 15-20 سال، ٹھیک ہے، 30-40 سال لگائیں گے اور محنت کرتے رہیں گے کرتے رہیں گے، جیسے ایک بالٹی ہے نا اس کے اندر قطرہ گر رہا ہے قطرہ گر رہا ہے، ابھی نہیں پتہ چل رہا کہ اس بالٹی کے اندر پانی کا لیول بڑھ رہا ہے کہ نہیں، لیکن 10 سال تک اس کے اندر قطرہ قطرہ گرتا رہے گا تو 10 سال بعد تو وہ بھر جائے گا، اس وقت نظر آئے گا۔ تو یہ سارا کچھ جو آپ تھوڑی تھوڑی محنت کر رہے ہوتے ہیں تو یہ ابھی نظر نہیں آ رہا ہوتا کہ آپ کچھ ہیں کہ نہیں ہیں، لیکن جب آپ ایک خاص سٹیج پہ پہنچ جاتے ہیں تو پھر اچانک وہ سب کو نظر آنا شروع ہو جاتا ہے کہ آپ کا ماشاء اللہ سے بڑا کام ہے، بڑی خدمات ہیں، سارا کچھ ہے۔ تو کوئی کام کرنا ہے تو اس کو تسلسل کے ساتھ کریں۔ آپ ایک اچھا ریسرچر اور محقق بننا چاہتے ہیں تو 2-4 سالوں میں نہیں بنیں گے، اس کے لیے محنت کریں گے مسلسل، 15-20 سال، 25-30 سال لگیں گے، لگے رہیں خاص فیلڈ کے اندر۔ اور تحقیق کے میدان میں ایک اہم بات جو مجھے ذکر کرنی ہے وہ یہ ہے کہ اب ہمیں جو ہے نا کچھ ٹرینڈز بن جاتے ہیں، ہر معاشرے کے کچھ ٹرینڈز بن جاتے ہیں، تو ٹرینڈز کی تقلید نہ کریں۔ جیسے آپ دیکھیں کہ ہمارے ہاں ایک ٹرینڈ بن جاتا ہے کہ جی ایم بی اے کریں، ساری ہی ہمارے ہاں چل پڑتے ہیں ایم بی اے کرنے ہیں، پھر بعد میں چلتا ہے کہ اب پتہ چلتا ہے کہ اب اتنے لوگوں نے ایم بی اے کر لیا ہے تو اتنی جابس ہی نہیں ہے، سمجھ آ رہی؟ ٹرینڈ چلتا ہے کہ جی کمپیوٹر سائنس کر لیں، ساری کمپیوٹر سائنس کی طرف دوڑ پڑتے ہیں، کمپیوٹر سائنس کی جابس ہوتی ہیں، 1000 بچے نے جو ہے وہ کمپیوٹر سائنس کر لیا، اب کیا کریں، کوئی جاب ہی نہیں۔ ٹرینڈ چل پڑتا ہے جی انجینئرنگ کر لیں، سارے بچے انجینئر بننا شروع کر، بغیر سوچے سمجھے، ٹھیک ہے۔ اب ہمارے ہاں 100 ملازمتیں ہیں پورے پاکستان میں انجینئرز کی، تو 10,000 بچوں نے انجینئرنگ کر لی تو باقی کیا کرے گا، کلرک کا کام ہی کرے گا نا، اور کیا کرے گا، ٹھیک۔ تو اب آپ کو ایسے انجینئر نظر آئیں گے اپنی سوسائٹی میں کہ جو 10-15 ہزار کی دہاڑی پہ کام کر رہے ہیں، ٹھیک۔ تو یہ ایک بہت اہم چیز ہے، ٹرینڈز مطلب تقلید نہ کریں۔ اب مذہبی ٹرینڈ کی بات کر رہا ہوں کہ ہمارے ہاں مذہبی ٹرینڈ کیا بن چکا ہے کہ ہمارے ہاں جو بھی ریسرچر بننا چاہتے ہیں نا، خاص طور پہ اہل حدیث کی بات کر رہا ہوں، اس کے ذہن میں سب سے پہلے آتا ہے کہ یار محقق یا ریسرچر بننے کا مطلب یہ ہے کہ حدیث کی تحقیق شروع کر دو، مطلب کوئی کتاب میری آ جانی چاہیے حدیث کی تحقیق پہ۔ مطلب اب بہت لوگ آ گئے ہیں نا مارکیٹ میں، بہت ساری تحقیقات آ گئی ہیں، اب آپ کی نئی تحقیق کی میرے خیال میں، میری رائے میں اتنی ضرورت نہیں رہی، ٹھیک ہے۔ علامہ البانی رحمۃ اللہ علیہ کی تحقیق آ گئی ہے، شیخ زبیر علی زئی صاحب کی آ گئی ہے، مبشر احمد ربانی صاحب کی آ گئی ہے، پھر آپ اور بھی، اب آپ اس میں اسی کتاب کے اوپر ایک نئی تحقیق لے آئیں گے تو کوئی فائدہ نہیں ہے نا، اس سے کنفیوژن پیدا ہوگی۔ اب بھی بلکہ یہ کنفیوژن پیدا ہو رہی ہے، بھائی ہمیں آج سے 20 سال کے بعد کے بارے میں بھی سوچنا چاہیے، ہم تو اپنا حال بھی نہیں نا سوچتے۔ اور یقین مانیں میرے خیال میں یہ ہمیں اہل حدیث علماء کو خاص طور پہ اس طرف توجہ دینی چاہیے، یہ خطرناک سچویشن ہے کہ حدیث کی ایک ہی کتاب پہ 10-10 تحقیقیں آ رہی ہیں، عام آدمی کنفیوز ہو رہا ہے یہ حدیث صحیح ہے یا ضعیف ہے، ٹھیک ہے، ایک محدث کہہ رہے ہیں صحیح ہے، دوسرا کہہ رہا ہے ضعیف ہے، تیسرا کہہ رہا ہے حسن، عام آدمی اس سے کنفیوز ہو رہا ہے۔ وہ پہلے یہ ساری باتیں علماء کی حد تک تھیں، مطلب عربی زبان میں تھیں، تو علماء کو تو خیر اندازہ ہوتا ہے ان ساری چیزوں کا، عوام الناس کے ہاتھ میں اگر آپ یہ چیزیں پکڑا دیں گے تو وہ کنفیوژن ہو جائے گی، وہ حدیث کو سائڈ پہ رکھ دیں گے، اس کا نتیجہ یہ نکلے گا وہ حدیث کو سائڈ پہ رکھ دیں گے کہ ایک محدث یہ کہہ رہا ہے، دوسرا محدث یہ کہہ رہا ہے، اب آپ کہیں گے کہ نہیں میری تحقیق یہ کہتی ہے کہ یہ حدیث یہی ہے، تو بہت عجیب صورتحال ہو جائے گی نا. تو تحقیق حدیث پہ کام ہو چکا ہے, مطلب اب ان موضوعات پہ کام نہ کریں کہ جن موضوعات کے اوپر کام ہو چکا ہے. ریسرچ وہ ہوتی ہے جو کسی نئے پہلو کے اوپر ہو, نئی باتوں کے اوپر ریسرچ کریں نا. آپ اکنامکس کے اوپر, جدید معاشی مسائل کے اوپر سرچ کریں. یقین مانے مجھ سے دو چار دن پہلے ایک صاحب نے پوچھا کہ اہل حدیث میں کوئی ایسے صاحب بتا دیں, کوئی ایسے عالم دین کہ جن کے اسلامی معاشیات میں کام ہو, اور میرے ذہن میں صرف ایک ہی نام آیا. تو مطلب یہ ہے کہ یہ کمی ہے نا, مطلب کہ ہمارے علماء بھی جو ہیں, مطلب ہمارے اندر اہل حدیث میں, کہ ہمارے موضوعات خاص ہیں, ہمارے موضوعات خاص. اب ہمیں ان موضوعات سے نکلنا چاہیے. اب رفع الیدین پہ بہت کام ہو چکا نا. اب میں کہوں میں نے تحقیق کیا کی ہے جی, میں نے رفع الیدین پہ کتاب لکھ دیا, بھائی اب بہت کتابیں لکھی جا چکی ہیں اب اس موضوع پہ, ٹھیک ہے. اب ہمیں کوئی نیا کام کرنا چاہیے, ٹھیک. تو یہ بہت ضروری ہے, مطلب ہمیں اپنے ان مسائل سے بھی نکلنا چاہیے, ٹھیک ہے, کہ جن کے اوپر پہلے کام ہو چکا ہے, وہ کچھ عالمی مسائل کو ہمیں ایڈریس کرنا چاہیے. جہنمی عورت, مطلب ٹائٹلز دیکھیں نا, اردو بازار کا چکر لگائیں تو آپ کو کیسی کتابیں نظر آئیں گی, جہنمی عورت. اب عورت یہ کتاب نہیں دیکھنا چاہتی جہنمی عورت, اب بھائی سوسائٹی تبدیل ہوگی, اب تو وہ یہ سننا چاہتی ہے کہ جہنمی مرد کے نام سے کوئی کتاب لکھ کے دے دو. سمجھ رہے ہیں میری بات, مطلب وہ کہہ رہی ہے کہ ہمیں تو تم نے بہت جہنمی بنا لیا, تو تمہاری اپنی صورت حال کیا ہے, ٹھیک ہے. تو ٹھیک ہے وہ احادیث موجود ہیں کہ جہنم میں سب سے زیادہ جاننے والی عورتیں ہوں گی, لیکن یہ دیکھو کہ ہم مردوں نے بھی کیا کو بہت اخلاق میں بہت اعلیٰ کر کے اپنے آپ کو دکھا دیا. سب کو پتہ ہے نا, سب مولویوں کی جو بیویاں, ان کو پتہ ہے کہ یہ حضرت صاحب کی رات کیسے گزرتی ہے, مطلب کن پاکیزہ فلموں کو دیکھتی ہوئی گزرتی ہے, ٹھیک. ان کو پتہ ہے نا کہ جب یہ غصے میں ہوتے ہیں تو ان کی زبان سے کیسے کیسے ملفوظات جھڑتے ہیں, وہ تو بیوی کو پتہ ہے نا. تو اب وہ جہنمی عورت کتاب کیسے پڑھے گی, اسے تو جہنمی مرد نظر آتا ہے نا اپنے ارد گرد, ٹھیک ہے, جو مذہبی حلیے میں ہے. تو وہ یہ سننا چاہتی ہے کوئی ایسی حدیثیں نکال کے دکھا دو کہ جس میں مطلب یہ ٹائٹل سچ ثابت ہو, جہنمی مرد. تو کہنے کا مقصد یہ ہے کہ ٹائٹلز بہت خوبصورت ہیں, مطلب گرافک ڈیزائننگ کمال کی ہے, ٹھیک ہے, عنوان بہت عمدہ اور بہت اچھے ہیں, لیکن اندر سے موضوعات, مطلب وہ ایک ہی موضوع, اس کو آپ رگڑا لگائی جا رہے ہیں, لگڑا لگائی جا, کبھی کبیرہ گناہ بنا دیا, کبھی الکبائر کے نام سے, کبھی محرمات کے نام سے, کبھی حرام امور کے نام سے, ایک ہی موضوع کے اوپر 10 کتابیں مارکیٹ میں آ گئی, 10 لوگوں نے لکھ دی, اس طرح سے نہیں. مطلب ریسرچ ورک صرف یہ نہیں. ہاں اگر آپ یہ کہتے ہیں کہ بھائی میں ایک مبتدی ہوں, ابتدائی طالب علم ہوں, تو ابتدائی طالب علم کے طور پہ ایسا کام کر لے تو کوئی حرج نہیں ہے. ایک موضوع پہ 10 لوگوں نے لکھا, میں بھی لکھ لیتا ہوں, سیکھنے کے لیے لکھ رہا ہوں نا. لیکن یہ ہے کہ یہ آپ کی منزل نہیں ہونی چاہیے. ان موضوعات کو ٹچ کریں جس پہ کسی نے نہیں لکھا, ٹھیک ہے, جو معاشرے کی ضرورت ہے, جس کے لیے لوگ کتاب ڈھونڈتے ہیں, جس کے لیے لوگ کتاب مانگتے ہیں. جب میں نے گاندھی صاحب پہ لکھا تھا تو مجھے یاد ہے کہ وہ جو, حالانکہ وہ تو مضامین تھے اشریہ میں پبلش ہوئے تھے, گاندھی صاحب کے بارے میں 3 مضامین تھے, تو وہ تنظیم اسلامی والوں نے ان کو اپنی طرف سے ایک پمفلٹ کی صورت دے دی اور اس کو پبلش کر دیا. تو یقین مانے لوگوں کو اتنی, مجھے بھی نہیں پتا تھا کہ لوگوں کو اتنا غصہ ہے گاندھی صاحب کے بارے. وہ ایک دن میں کیا 2 گھنٹوں میں وہ کتاب 1100 نکل گئی. تو کہنے کا مقصد یہ ہے کہ کچھ چیزیں ایسی ہیں, کچھ موضوعات ایسے ہیں کہ جن پہ لوگ یہ چاہتے ہیں کہ علماء ہم سے مخاطب ہوں, لوگ یہ چاہتے ہیں کہ ہمیں اس موضوع پہ کتاب ملے, ٹھیک ہے نا. تو وہ بہت ضروری ہے ایسے موضوعات کو ایڈریس کرنا, ایسے موضوعات کو مطلب سمجھنا, اور ایسے موضوعات کے اوپر وقت. تو ان موضوعات میں جیسے اب آپ دیکھیں نا کہ ہمارے ہاں آج کل کا ایک بہت بڑا موضوع جس پہ لوگ جو ہے وہ چاہتے ہیں کہ گفتگو ہو, علماء سے چاہتے ہیں, بلکہ ہمیں بھی کہتے ہیں اور آپ کے سامنے بھی رکھ رہا ہوں کہ آپ بھی اس پہ سوچیں, الحاد دہریت, اس کو انگریزی میں ایتھیزم کہتے ہیں. اب یہ وائرس, یہ جو جراثیم ہیں دہریت کے, دہریت کہتے ہیں خدا کا انکار کر دینا, تو یہ بہت زیادہ سوسائٹی میں پھیلتے چلے جا رہے ہیں.
دیکھیں ایک وقت تھا کہ یونانی فلسفہ آیا, ٹھیک ہے, مطلب عباسیوں کی خلافت میں, عباسیوں کے دور خلافت میں یونانی فلسفے کا ترجمہ ہوا تھا نا. ہارون الرشید نے ایک بیت الحکمہ بنایا تھا, ہاؤس آف وزڈم. تو ہارون الرشید نے یہ کام کیا کہ جتنی بھی اس وقت یونانی زبان میں کتابیں تھیں, لاطینی میں تھیں, مطلب اس وقت, وہ سب کو اس نے عربی میں ٹرانسلیٹ کروا دیے. وہ جب مسلمانوں نے پڑھی تو وہ پریشان ہو گئے, یونانی فلسفہ ارسطو افلاطون کو, پھر معتزلہ بنے, پھر اور مطلب بہت سارے جو ہے وہ مسالک وجود میں آئے, قدریہ اور اسی طرح سے جبریہ اور پتہ نہیں کیا کچھ گروپس بنے. تو ایک وہ وقت تھا ان فلسفیوں کا, اس وقت کے منطقیوں کا. پھر کس امام ابن تیمیہ نے رد کیا نا, الرد علی المنطقیین لکھی ہے, منطقیوں کا رد کیا ہے اس وقت کے. اور اس وقت امام غزالی رحمۃ اللہ علیہ نے کتاب لکھی تحافت الفلاسفہ, فلاسفہ کا رد کیا. اب کیا چیز ہے, اب آپ کی سوسائٹی میں سب سے زیادہ جو چیز دین سے دور کر رہی ہے, مذہب سے دور کر رہی ہے, وہ فلسفہ نہیں, وہ سائنس ہے, ٹھیک ہے, جسے نظریاتی سائنس کہتے ہیں. مطلب ہمارے ہاں سے نوجوان جاتے ہیں یورپ میں یونیورسٹیوں میں میتھس پڑھنے. میرے ایک اپنے دوست وہ کہنے لگے میں لندن میں گیا کمپیوٹر سائنس میں پی ایچ ڈی کرنے کے لیے. وہاں آپ ان صاحب کا سبجیکٹ کمپیوٹر سائنس ہے, لیکن پروفیسر جو آ کے گفتگو کر رہا ہے وہ کہہ رہے ہیں سارے ایڈیٹس ہیں جو خدا کو مانتے ہیں, سارے بے وقوف ہیں, سارے احمق ہیں, کہاں خدا ہے, ہم تو وہ مریخ سے ہو کے آگے ہیں, ہم نے تو اپنے خلائی جہاز پتہ نہیں کہاں کہاں بھیج دیے ہیں, کوئی خدا نظر نہیں آ رہا, اتنی بڑی بڑی توربینیں ہم نے لگائی ہوئی ہیں, مطلب ستارے تو نظر آتے ہیں لیکن خدا نہیں, کہاں ہے. تو یہ گفتگو, تو یہ ساری چیزیں. تو وہاں سے جب اسٹوڈنٹس پڑھ کے آتے ہیں, یہاں سے جاتے ہیں تو بڑے مسلمان ہوتے ہیں, جب واپس آتے ہیں تو سارا اسلام جا چکا ہوتا ہے. اور ہمارے ہاں سوسائٹی میں ایسے لوگ بڑھتے چلے جا رہے ہیں. اب یہ ایک بہت بڑا ایک چیلنج ہے نا کہ اب ہمارے علماء سائنس کو جواب دیں. ایک صاحب بتا رہے تھے کہ یورپ کے اندر ہر سال تقریباً 5,000 کتابیں لکھی جاتی ہیں کہ خدا نہیں ہے, اس موضوع کے اوپر, اس بات کو ثابت کرنے کے لیے کہ خدا نہیں ہے. یورپ میں ایک سال میں 5,000 کتابیں لکھی جاتی ہیں اور ہمارے ہاں 5 سالوں میں کوئی اور ایک کتاب نہیں لکھی جاتی اس موضوع پہ کہ خدا ہے. مطلب خدا ہے, میں اس کو سائنس سے ثابت کر کے دکھا دوں. جب امام غزالی نے فلسفے کا رد کیا تھا, تحافت الفلاسفہ لکھی تھی, تو یہ تو نہیں کہا تھا کہ قرآن نے فلسفے کا رد کر دیا. انہوں نے قرآن پڑھ کے تو رد نہیں کیا تھا, انہوں نے فلسفہ پڑھ کے فلسفے کا رد کیا. اب امام غزالی دیکھیں نا, مطلب کیا کمال شخصیت تھی. ایک صاحب ان کے پاس آئے, کہ ایک دہریہ ان کے پاس آئے جو خدا کو نہیں مانتا تھا, کہنے لگا کہ خدا کے وجود کو ثابت کر دو, کوئی ایسی دلیل دے دو کہ جس سے خدا کا وجود ثابت ہو جائے. تو امام غزالی نے اسے کہا کہ یہ بتاؤ کس علم سے ثابت کرو, یعنی کہا بتاؤ کس علم سے چاہتے ہو, فلکیات سے ثابت کروں, میتھ سے ثابت کروں, منطق سے ثابت کروں, فلسفے سے ثابت کروں, قرآن سے ثابت کروں, مطلب جو اس وقت کے معروف علوم ہیں, کس علم سے تمہیں دلیل چاہیے کہ خدا ثابت ہو جائے, اس علم سے ثابت کر کے دکھاتا ہوں. تو آج مطلب ہمارے ارد گرد ایسے علماء ہونے چاہیے نا, ایسے علماء ہونے چاہیے, یہ وقت کی بہت ضرورت ہے. ہر آدمی جو ہے قرآن حدیث سن کے ہم اس کو مطمئن نہیں کر سکتے اور نہ وہ مطمئن ہونا چاہتا ہے. میرے پاس ایک یونیورسٹی کا اسٹوڈنٹ آیا, کہنے لگا سر میں بچپن میں وہ گریجویشن کر رہا تھا. گریجویشن اب بچہ کیا ہے, 19 سال کا بچہ, 18-19 سال, کیا اس کی عمر ہوگی. کہنے لگا میرا بچپن لڑکپن اس حالت میں گزرا ہے کہ میں مسجد میں جا کے اذانیں دیا کرتا تھا, لیکن اب مجھے خدا کے بارے میں کوئی شک ہے, مجھے پتہ نہیں ہے کہ نہیں ہے. اور یہ ایک لڑکا نہیں ہے, وہ مجھے کہہ رہا تھا کہ ہر یونیورسٹی کی کلاس میں 2-4 دانے آپ کو ایسے مل جائیں گے, ٹھیک ہے, یہ اب عام ہو رہا ہے. مطلب ہمارے مذہبی حلقوں میں نہیں, الحمدللہ ہمارے مدارس میں یہ نہیں ہے, ٹھیک ہے. ہم اصل میں دیکھیں, ہم تو جزیروں میں رہتے ہیں نا. ایک جگہ میں نے ایتھیزم پہ بات کی تو میں نے بہت سارے ایسے واقعات سنائے کہ فلاں ایتھیٹ سے ملا, وہ کہہ رہا تھا خدا نہیں ہے, فلاں سے. ایک صاحب کہنے لگے کہ ہمیں صاحب سارے آپ کو ملے, ہمیں کیوں نہیں ملتے. مطلب سوسائٹی میں کہاں ایسے لوگ جو خدا کو نہیں مانتے, سارے آپ کو ہی ملے. تو بات یہ ہے کہ آپ لوگ, بہت اچھی بات ہے کہ آپ جزیروں میں رہتے ہیں, آپ سوسائٹی سے کٹے ہوئی ہیں, آپ معاشرے میں جا کے ذرا بیٹھی تو صحیح, آپ کو داڑھی والے ملیں گے جو خدا کو نہیں مانتے, صحیح بات کہہ رہا ہوں. آپ کو نماز پڑھنے والے ملیں گے جو خدا کو نہیں مانتے, یہ عجیب بات ہے. مطلب آپ حیران ہوں گے کہ نماز پڑھ رہا ہے خدا کو نہیں مانتا. ایک ایتھیسٹ جو ہے وہ مجھے کہنے لگا کہ
मेरे अब्बा जान सुबह सुबह मुझे उठाते हैं फजर की नमाज के लिए, मैं नमाज भी पढ़ाता हूँ। मैंने कहा यार अजीब तमाशा है, खुदा को नहीं मानते नमाज भी पढ़ लेते हो। कहते नहीं मैंने अब्बा जान को नहीं बताया मैं खुदा को नहीं मानता। मैंने कहा क्यों? कहते हर लोगों की जारी बात है, वो उनका एक अकीदा है, सादा से आदमी है, मौलवियों ने उनको अपने पीछे लगाया हुआ है कि खुदा है और उनका यकीन है। अब मैं खामखा क्यों अपने अब्बा जान को परेशान करूँ कि मैं खुदा को नहीं मानता? फिर सोसाइटी में महल्लेदार सारे उनको तंग करेंगे कि तुम्हारा बच्चा काफिर हो गया, ये हो गया, वो हो गया, बेचारे परेशान होंगे। वो मुझे नमाज का कहते हैं, मैं नमाज भी पढ़ाता हूँ, कुरान का कहते हैं कुरान भी पढ़, बाकी मैं खुदा को मानता जाता हूँ। ये सूरत है। तो ये आपकी सोसाइटी में अब ऐसे करेक्टर भी जो है, मतलब इसको वो कहते हैं गुड एथीस्ट, मतलब अच्छा मुलहिद। अच्छा मुलहिद वो है कि जो मतलब सोसाइटी जैसे कर रही है ना, बस आप उसी तरह करते रहें, कुरान भी पढ़ते रहें, जनाजे में भी जाके शिरकत कर लिया करें, सारा कुछ कर लिया करें। तो ये सूरत हाल है। इस मतलब ये चैलेंजेस हैं ना, अब हमारे ये चैलेंजेस हैं, इन चैलेंजेस को हमें अब मतलब एक चैलेंज तो ये था कि लोग हदीस का इनकार कर रहे थे, अब तो वो बहुत पीछे रह गया, अब तो कह रहे हैं कि मजहब क्या, खुदा ही नहीं है, कोई खुदा नहीं। ठीक, अब यहाँ सूरत हाल पहुंची और ये आपकी मतलब FSC लेवल के 17-18 साल के बच्चे, क्या कोई जहन नहीं है भाई, कोई उनके पास कोई इंटेलेक्ट नहीं है, बस दो चार किताबें पढ़ के उनको बुखार हो गया उनको, ठीक है, और वो समझते हैं कि हम बड़े जहीन हो गए हैं और ये हो गया वो हो गया। बस आप लोग उनसे ज़्यादा जहीन हो, आप लोग उनसे ज़्यादा मेहनती भी हो, थोड़ा सा आपको उनको स्टडी करना है, ठीक है, और उसके बाद आप देखेंगे कि वो आपके सामने लाजवाब हो जाएंगे, कोई उनके पास जवाब नहीं होगा। तो ये जो चैलेंजेस हैं, मतलब कहने का मकसद ये है कि जिसे कहते हैं ना जदीद काम करें, जदीद काम करें। मुझे एक साहब कहने लगे कि यहाँ पाकिस्तान में तीन बड़े मसलक हैं। अब उन्होंने ठीक कहा या गलत कहा, लेकिन मैं आपके सामने एक बात रख रहा हूँ। कहने लगे कि यहाँ पाकिस्तान में तीन बड़े मसलक हैं, आपके बरेलवी हैं, देवबंदी हैं, अहलेदीस हैं। मुझे बताएं पूरी दुनिया में इन तीन मसालिक का कौन सा आलम दीन ऐसा है जिसे पूरी दुनिया जानती है उस आलम दीन को? मतलब पाकिस्तान में तो बहुत सारे होंगे जिनको उनके मसलक वाले जानते हैं या दूसरे मसलक वाले जानते हैं, या बहुत सारे आपके आलिम ऐसे होंगे जिनको सऊदी अरब वाले जानते हैं, लेकिन कौन सा आपके तीनों मसाले आलम दीन ऐसे जिसे दुनिया जानती हो? और अगर वो कोई एक पाकिस्तानी है जिसको दुनिया जानती हो तो वो मौलाना मौदूदी है। चाहे वो गलत है चाहे वो सही है, लेकिन उसे दुनिया जानती है। आप इंडोनेशिया मलाशिया में चले जाएं, वो जानते हैं कि मौदूदी कौन है। आप अमेरिका यूरोप में चले जाएं तो उनको पता है कि मौदूदी कौन है। आप मिस्र सऊदी अरब में चले जाएं तो वो जानते हैं कि मौदूदी कौन है। ठीक, और उसकी वजह क्या है कि मौलाना मौदूदी ने काम जदीद का किया है, मतलब जदीद के ऊपर काम किया है ना, कि उन्होंने बताया कि सियासत कैसी होनी चाहिए, उन्होंने बताया कि माशरत कैसी होनी, उन्होंने माशियात के ऊपर काम किया। तो जदीद मौजूदात के ऊपर काम ना होने के बराबर है, ना होने के बराबर है। मतलब हमारे उलमा के तबके में इसको बढ़ाने की ज़रूरत है। तो अगर आप इसको बढ़ाएंगे तो आप यकीन माने कि लोग आपको हाथों हाथ लेंगे, लोग आपको हाथों हाथ लेंगे। जैसे मैंने कहा कि माशियात के ऊपर, अब अच्छा है कि अहले हदीस में एक रिसर्च सेंटर अलमदीना रिसर्च सेंटर कराची में उन लोगों ने माशियात के ऊपर अच्छा काम किया। ठीक, तो अब देखें ना, काम होगा तो नजर आएगा ना। इसी तरह माशरत के ऊपर काम करने की ज़रूरत है। ठीक है, मतलब जो जदीद मौजूआत हैं, साइकालोजी है। अब देखें मगरिब वालों ने कितना काम कर दिया है यूरोप में। आप कह लें, आप आसान अल्फाज में कहता हूँ, यहूदियों ने एक इंसाइक्लोपीडिया, इंसाइक्लोपीडिया मौसुआ जिसे हम कहते हैं, उन्होंने एक इंसाइक्लोपीडिया मुरतब किया जिसको हम कहते हैं इंसाइक्लोपीडिया ऑफ इस्लाम। 15 जिल्दों में है इस्लाम के बारे में मालूमात। कौन आपको बता रहा है इस्लाम क्या है? यहूदी बता रहा है। कितने सालों में मुरतब किया है? 1912 में शुरू हुए हैं, 2007 में वो ख़त्म हुआ है। 100 साल तकरीबन 100 साल उन्होंने एक इंसाइक्लोपीडिया 15 जिल्दों में लिखा है। कितने लोग हैं? 100-150 से ज़्यादा, जो उनके यहाँ बड़ी बड़ी यूनिवर्सिटियों में प्रोफेसर्स हैं। ठीक है, उन्होंने आर्टिकल्स लिखे हैं छोटे छोटे, कुरान क्या है, हदीस क्या है, खुला किसे कहते हैं, डाइवोर्स किसे कहते हैं, निकाह किसे कहते हैं, सब आपको। और आपके पूरे यूरोप में, आपके पढ़े लिखे तबके में,
جب بھی کسی کو اسلام کے بارے میں معلوم کرنا ہوتا ہے تو وہ کیا کہتا ہے، کہاں سے معلوم کرے؟ انسائکلوپیڈیا آف اسلام، لکھا یہودیوں نے، عیسائیوں نے. تو اب آیا ہے نا الموسوعۃ الفقہیۃ الکویتیہ، یہ بہت اچھا کام ہے، لیکن وہ بھی عربی میں ہے، اب اس کا اردو ترجمہ بھی ہو چکا ہے، لیکن میں کہہ رہا ہوں انگریزی کام نہ ہونے کے برابر. تو یہ بہت بڑے بڑے کام ہیں نا جو ہمارے کرنے کے ہیں. وہاں یقین مانے ایک ایک یہودی پروفیسر 40-40 سال لگا دیتا ہے قرآن پہ ریسرچ کرنے میں، ہم تو بھائی کچھ بھی نہیں کرتے. یہ گولڈ زہر جو بہت معروف ہے حدیث پہ تنقید کرنے میں، یہ مطلب آپ دیکھیں اس کی بایوگرافی، اس کی آپ سوانے جسے کہتے ہیں، سوانے اٹھا کے دیکھیں. یہ اظہر گیا تھا عربی سیکھنے کے لیے جامع اظہر مصر میں، اور کہتا ہے وہاں یہودی ہے، پکا یہودی ہے، کٹر یہودی ہے. اس نے خود لکھا ہے کہ وہاں ایک دن میں چلا گیا اور میں نے جمعہ کی نماز بھی پڑھی، اور کہتا ہے کہ وہاں جو سجدے میں مجھے سکون ملا نا وہ زندگی میں کبھی نہیں ملا تھا، لیکن مسلمان نہیں ہوا پھر بھی. کہنے کا مقصد یہ ہے کہ یہ لوگ اب دیکھیں کہ یہ انہوں نے 40-40-50-50 سال گزار دیے تحقیق میں، ریسرچ میں. آرتھر جیفری جس نے قرآن کے خلاف کام کیا، اس نے باقاعدہ پرشین فارسی زبان سیکھی، عربی سیکھی، اردو سیکھی. اور مطلب آپ ایسے انگریز پروفیسر دیکھیں گے جو علامہ اقبال کے کلام کی اردو میں شرح کر رہے ہیں، ہمیں تو علامہ اقبال کا کلام سمجھ نہیں آتا. تو یہ بہت ضروری ہے. تو یہ اور ایک آخری بات کر کے ہم مطلب اس کے بعد آپ کے جو ہے وہ سوالات کا موقع ہے کہ دعوت اور تبلیغ کے میدان میں خاص طور پہ جو آپ کام کر سکتے ہیں، یہ تو ریسرچ کے حوالے سے ہوا، فورسز کے اندر خاص طور پہ کوشش کریں. میں اپنی جامعہ کے تین مطلب اپنے دوستوں کو جانتا ہوں جو ایئر فورس کے اندر خدیب کے طور پہ کام کر رہے ہیں، اور مطلب باقاعدہ کمیشن آفیسر ہوتے ہیں. ہمارے ایک دوست جو تھے وہ ایز اے کرنل ریٹائرڈ ہوئی ایئر فورس سے، مطلب صرف خدیب تھے. تو فورسز کے اندر خاص طور پہ ٹرائی کریں. اور یہ سب آپ کو کیسے معلوم ہوگا؟ اور وہاں بھی بہت دعوت کا آپ کے لیے موقع، ٹھیک ہے، سرکاری جو ہے وہ جو مساجد ہے ان کے اندر اپلائی کریں. کچھ ویب سائٹس ایسی ہیں، ایک تو یہ ہے کہ یہ اتوار کا جو جنگ اخبار ہے بس اس کو دیکھتے رہا کریں، اس میں ایڈز وغیرہ آتی رہتی ہیں، آپ کو مواقع معلوم ہوتے رہتے ہیں کہ آپ کہاں کہاں جا سکتے ہیں. دوسرا کچھ ویب سائٹس ایسی ہیں جیسے پاکستان جابس کے نام سے ہے، کہ جس پہ وہ روزانہ ہزاروں کے حساب سے جو ایڈز آتے ہیں اخبارات میں 10-12-15-20 میں، وہ اس کو اپلوڈ کر دیتے ہیں اور کیٹیگری بنا کے. آپ نے امام مسجد یا خطیب کی جاب ڈھونڈنی ہے تو اس اعتبار، تو وہ اچھی اچھی ویب سائٹ سبسکرائب کر، مطلب آپ کو پتہ ہوگا تو پھر ہی آپ اپلائی کر سکیں گے نا، وہ موقع بھی آپ کو پتہ ہی نہیں ہے. اب آپ بیٹھی ہوئی ہیں تو پھر کوئی آ کے آپ کو تو نہیں کہے گا کہ جی بھائی فلاں جگہ پہ جاب ہے، ملازمت ہے، آپ وہاں اپلائی کر سکتے ہیں. بس جائیں اور اپلائی کریں، اور مطلب دعوت اور تبلیغ کے یہ بہت سارے میدان ہیں کہ جس میں ہمیں کوشش کرنی چاہیے. اور تھوڑا سا اپنے آپ کو مطلب جو معاشرہ ہے اس کے ساتھ ان ٹچ رہنے کے لیے ایک ویسی ہنٹ کے طور پہ کہہ رہا ہوں کہ جو ہمارے ہاں جرائد ہیں، ٹھیک ہے، ان کے اندر اصل میں جو ہے وہ معاشرے کے مسائل ڈسکس ہو رہے ہیں، ان کا مطالعہ بڑھائیں. جیسے محدث ہے یا اور ایسے رسائل اور جرائد جو آپ کے اسکول آف تھاٹ کے نہیں بھی ہیں، جیسے اشریعہ ہے، کم از کم پتہ جو چلے نا کہ کیا ہو رہا ہے، یا اور دوسرے اسکول آف تھاٹ کے ہیں جیسے وہ غامدی صاحب کا اشراق ہے، پتہ تو چلے کہ مطلب اگر فتنے ہیں بھی تو کیا ہیں جن کے خلاف آپ نے کام کرنا ہے. آپ کو معلوم ہی نہیں ہوگا تو آپ ان فتنوں کے خلاف کیا کام کریں گے. تو یہ ہے، یہ جدید کا ٹچ بہت ضروری. تو یہ کچھ باتیں تھیں مطلب متفرق طور پہ اس حوالے سے کہ آپ کیا کر سکتے ہیں، یا مطلب اس کے لیے آپ کو آپ کے پاس کیا کیا مواقع ہیں. تو آپ اس حوالے سے کوئی سوالات ہوں تو بھائی کر سکتے ہیں، انشاءاللہ سے.